नमस्कार, कार्यक्रम हाम्रो कृषिमा तपाईँलाई स्वागत छ। म मधुबन विशी। यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको मङ्गलबार बिहान 7:30 बजेदेखि झन्डै 15 मिनट मात्र रेडियो भेरी एफएम 98.6 र 102.7 MHz। तपाईँले हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसन, शुभयात्रा, हाम्रो पात्रो लगायतबाट पनि चाहेको बेला सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी मौसमी र बेमौसमी खेती बाली, त्यसमा देखा पर्ने रोग किरा अनि त्यसको समाधानको बारेमा कुरा गर्छौँ। थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ अनि कृषिलाई व्यवस्थित गर्न सके के कस्तो फाइदा हुन्छ भन्ने बारेमा छलफल गर्छौँ। आजको कार्यक्रममा हामी लहरे तरकारीको बारेमा छलफल गर्छौँ। यो सिजन भनेको कृषकहरूका लागि लहरे तरकारी लगाउने सिजन हो। यति बेला कृषकहरूले काँक्रा, भेन्टी, फर्सी लगायतका लहरे तरकारीहरू लगाउने सिजन भइसकेको छ। यसै विषयमा मैले आज उच्च मूल्य कृषि विकास वस्तु आयोजनाका कृषि प्रचार अधिकृत सुरेश थापासँग कुराकानी गरेको छु। अहिलेको यो सिजनमा लहरे तरकारीहरूको, लहरे फलफुलहरूको सिजन सुरु भइसकेको छ। अहिले यो तरकारी र यो फलफुल लगाउँदाखेरि कृषकले चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
धन्यवाद। सर्वप्रथम त अब लहरे तरकारी बालीको सिजन भएको हुनाले यो गर्मी अब बिस्तारै बढ्दै गरेको अवस्था छ। त्यसले गर्दाखेरि अब कृषक दाजुभाइहरूले चाहिँ बेला बेलामा सिँचाइको व्यवस्था राम्रोसँग गर्नुपर्ने, त्यसपछि खेतबारीको सरसफाइ गर्ने काम चाहिँ गर्नुपर्छ। र अहिले यो सिजनमा लहरे तरकारी बालीमा खास गरेर यो फलको अनि औँसाको एकदमै बढी प्रकोप देखिन्छ। यो फलको अनि औँसाले के गर्छ भने फलको भेट्नुमा सानसानो बत्तीले लागेको बेलामै उसले त्यो भित्र सुँडबाट छिडेर आफ्नो अन्डा त्यही भित्र छुट्छ र बाहिरबाट देख्दा हेर्दाखेरि केही पनि देखिन्न, र जब परिपक्व अवस्थामा आउँछ टिपेर हामीले खाने बेलामा चाहिँ भित्रभित्र पुरै कुहिएको देखिन्छ। यो हामीले सबैले अनुभव गरेकै कुरा हो र यसको व्यवस्थापनको लागि हामीले लहरे तरकारी बालीकोमा लाग्ने यो फलको अनि औँसाको लागि क्युलियर भन्ने एउटा मोहनी पासो भन्छ त्यसलाई, हामीले यसलाई चाहिँ एउटा प्लास्टिकको बट्टामा एक कठा जग्गामा चार पाँचवटा डब्बा झुन्याइदिनु भने त्यसमा क्युलियर भन्ने एउटा झोल पदार्थ हुन्छ। त्यो त्यसले के गर्छ भने पोथीको गन्ध त्यसमा आउँछ र पोथी गन्ध आइसकेपछि भालेहरू सबै त्यहाँ पोथी छ भनेर त्यहाँ झुमिन जान्छन् र त्यसमा चाहिँ हामीले विषादी पनि थपेका हुन्छौँ र त्यसले गर्दाखेरि त्यो झुक्किएर त्यो भालेहरू सबै त्यहाँ जान्छन् र विषादीको असरले गर्दाखेरि सबै भालेहरू मर्छन् र मरिसकेपछि त्यो पोथीले अन्डा पार्छ तर अर्को जेनेरेसनमा चाहिँ त्यसबाट बच्चा निस्किँदैन। यसरी चाहिँ यो जैविक विधिबाट हामीले यो औँसा किराहरूको नियन्त्रण गर्न सक्छौँ।
जस्तो यो अहिले तरकारी लगाउने हुन्छ नि, लहरे तरकारीहरू लगाउँदाखेरि चाहिँ किसानले के कुरामा ध्यान दियो भने चाहिँ राम्रो चाहिँ उत्पादन गर्न सक्छ, विशेष गरी के कुरामा चाहिँ ध्यान दिनुपर्छ?
लहरे तरकारी बाली लगाउँदाखेरि सर्वप्रथम त अब जग्गाको तयारी एकदमै राम्रोसँग गर्नु पऱ्यो। त्यसपछि यो लहरे तरकारी पनि लाग्ने फेद काट्ने किराहरू आउँछन्, त्यसपछि अन्य विभिन्न खालका किराहरूको प्रकोप देखिन्छ र ती किराहरूबाट बचाउनको लागि पनि जग्गाको सरसफाइ गर्ने, बेला बेलामा सिँचाइ दिने होइन, अनि रासायनिक मलहरूको ट्रप ड्रेस गर्ने, युरिया मल खास गरेर पहिरो लगाउने बेलामा पनि अलि हाल्ने, खाल्टो बनाएर त्यो एउटा निश्चित दूरी हुन्छ, त्यो दूरी अनुसार चाहिँ लगाइयो भने एक बोटदेखि अर्को बोट एक मिटरको फरकमा र बालीको अनुसार तपाईँको जग्गा कस्तो छ मलिलोपनाको आधारमा त्यो दूरी चाहिँ घरमर पनि हुनसक्छ। त्यसले गर्दाखेरि अब लहरा जाने भएको हुनाले हामीले सकभर यदि थाँक्रो दिन सक्यौँ भने थाँक्रोमा यसलाई बढी फलाउन सकिन्छ र टिप्न पनि सजिलो र विषादीहरू प्रयोग गर्न पनि सजिलो हुने भएको हुनाले थाँक्रो दिएर बाली लगाउँदाखेरि एकदमै फाइदाजनक हुन्छ र यसले बढी उत्पादन दिन सक्ने सम्भावना हुन्छ।
जस्तो यो सिजनमा कुन कुन तरकारीहरू चाहिँ लगाउन उचित मानिन्छ?
अब अहिले त अब बेमौसमी तरकारीको रूपमा हामीले लहरेबालीलाई प्रयोग गर्ने गरेका छौँ। तपाईँ बजारमा देख्नु भने काँक्रो, करेला, लौका, फर्सीहरू बजारमा आइसकेको छ
अनि यो चिचिन्ना
सबै यी सबै जति पनि लहरामा फल्ने बालीहरू छन्, चिचिन्ना त अलि समय आइसकेको छैन, यो बर्खामा हुने बाली हो। तर अहिले के भयो भने यदि पानीको मात्रा हामीले प्रशस्त सिँचाइको सुविधा छ भने लहरे चिचिन्ना पनि प्रयोग गर्न सक्छौँ, किनभने चिचिन्नालाई बढी पानी चाहिन्छ र पानी कम भयो भने त्यो तितो हुन्छ। तपाईँले कहिले काहीँ विचार गर्नुभयो होला, त्यो तितो भएको कारणले, पानी कम भएको हुनाले त्यो तितो हुन्छ। र काँक्रो पनि कहिले काहीँ हामी खाने बेलामा कुनै कुनै काँक्रो चाहिँ तितो अनुभव गर्छौँ हामीले, त्यो कुनै कुनै जात विशेषमा पनि हुन्छ। र पानीको मात्रा कम भए पनि काँक्रोमा चाहिँ तितोपना बढ्छ। र यसलाईबाट हटाउनको लागि हामीले प्रशस्त सिँचाइको व्यवस्थापन गर्ने, त्यसपछि फेरि यो लहरी तरकारीवाले के गर्छ भने बढी पानी पनि चाहिन्न, धेरै पानी ताल बनाउन एकदम जम्ने गरी पानी हालिदिनु भयो भने त्यसको जरा चाहिँ मा पा के भन्छ अक्सिजनको सञ्चार कम हुन्छ र पहेँलो भएर जान्छ। त्यसले गर्दाखेरि चाहिने मात्रामा मात्रै हामीले ड्याङ बनाएर ड्याङमा मात्रै पानी हाल्ने, अनि त्यसको लहरा चाहिँ हामीले माथिल्लो ड्याङमाथि चाहिँ छापु हालेर माथि लगाउन सकिनु, यदि हामीले थाँक्रो दिनु नसक्ने अवस्थामा चाहिँ हामीले त्यसरी चाहिँ छापो दिएर ड्याङमा मात्रै पानी हाल्ने, जरा जहाँ पुग्छ त्यहाँ जराको ठाउँ भएको ठाउँमा मात्रै पानी हाल्न सक्यौँ, हाल्ने प्रयास गरियो, अथवा त्यस्तो खालको व्यवस्थापन गरेर हामीले आफ्नो लहरे तरकारी लगाइयो भने यसबाट चाहिँ बढीभन्दा बढी फाइदा लिन सकिन्छ। र एउटा यो लहरे तरकारी बालीको अरू के समस्या देखिन्छ भने सानसानो बतिला हुँदाखेरि फल झर्ने समस्या बढी देखिन्छ। यो यसको मुख्य कारण के हो भने लहरे तरकारी बालीको भालेफुल र पोथीफुल फरक फरक हुन्छ। एउटै बोटमा भए पनि भालेफुल एक अलग्गै फल फुल्छ भने पोथीफुल चाहिँ झुप्पा झुप्पा फल्छ, र त्यो दुई बिचमा चाहिँ अब किराहरू मौरी किरा प्रशस्त आउँछन्, र त्यो हाम्रो किसानको चलन के छ भने किरा देख्ने बित्तिकै विषैदी छरिहाल्ने, त्यसले गर्दा त्यो समस्या त्यसले गर्दाखेरि के हुन्छ भने किरा देख्ने बित्तिकै विषै सर्दाखेरि लाभदायक किराहरू पनि मर्न जान्छ, मौरी मर्न सक्छ, त्यसले जसले कि परागसेचनमा महत्त्वपूर्ण भूमिका हुन्छ यसको, र यसले भाले फुलमा बस्छ, भाले फुलबाट बसेर फेरि उडेर पोथी फुलमा जान्छ र उसको प्वाखमा र खुट्टामा त्यो पराग कणहरू टाँसिन्छन्, र त्यसले के गर्छ भने परागसेचनको काम गर्छ, र त्यो परागसेचन नभएको हुन नसकेको अवस्थामा चाहिँ सानसानो बदली आउँदै लहरे तरकारी धेरै जो झर्ने सम्भावना हुन्छ।
जस्तो त्यति बेला किसानहरूले घरेलु तरिकाले चाहिँ कसरी चाहिँ त्यो लहरे बालीलाई चाहिँ उपचार चाहिँ दिन सक्छ, आफूले घरेलु उत्पादन के गर्नुपर्छ त्यति बेला किसानले?
अहिले अब विषादीको प्रयोग हटाउँदै लैजाने नेपाल सरकार भनौँ न यो कर्णाली प्रदेशको सरकारले पनि घोषणा गरेको छ, कर्णाली प्रदेशले अर्ग्यानिक प्रदेश बनाउने घोषणा गरेको छ, एकदमै सहयोग योग्य कुरा हो, तर यसको लागि चाहिँ विशेष सावधानी पनि अप्नाउनु पर्ने हुन्छ। हामीले घरेलु विषादीहरू पनि थुप्रै बनाउन सक्छौँ, जस्तै गाईको गहुँतबाट पनि धेरै किराहरू भगाउन सकिन्छ, त्यसपछि केरा मेवाको पातबाट, सुर्तीको झोलबाट, तपाईँको असुरो बोजो, त्यसपछि सिस्नोबाट पनि हामीले विषादी घरेलु विषादी बनाउन सक्छौँ, त्यसले त्यसलाई घितिमेल अथवा झोलमल भन्छौँ, त्यसलाई ती सबै वस्तुहरू अलिअलि काटेर तपाईँको 15 दिनसम्म पानीमा राखेर 15 दिनसम्म घाममा राखिदिनु भयो भने त्यसले झोलको पनि काम गर्छ, विषादीको पनि काम गर्छ र मलको पनि काम गर्छ, त्यसले युरिया मलबाट पाइने तत्त्व पनि त्यसमा पाइन्छ। त्यसले गर्दाखेरि यस्ता झोलमल बनाएर यदि हामीले अर्ग्यानिक विषादी आफ्नै गाउँघरमै बनाउन सक्छौँ, आफ्नै घरमै बनाउन सक्छौँ होइन, म कृषक दाजुभाइहरूलाई यो सल्लाह दिन्छु कि झोलमल र घितिमेल बनाएर प्रयोग गर्नुभयो भने प्रयोग गरेर विचार गर्नुहोस्। त्यसमा चाहिँ गाईको गहुँतमा त्यो कुहाएर हामीले 15 दिनसम्म घाममा सुकाएर त्यसलाई फेरि कलिलो बिरुवा छ भने 1 भाग झोलमल र 4 भाग पानी मिसाएर हामीले प्रयोग गऱ्यौँ भने त्यसबाट चाहिँ हामी धेरैजसो किराहरूबाट मुक्ति पाउन सक्छौँ।
जस्तो यो लहरे बाली तरकारीहरूमा चाहिँ माटो चाहिँ कस्तो खालको चाहिँ हुनुपर्छ जस्तो लाग्छ यहाँलाई?
माटोको हिसाबले कुरा गर्ने हो भने जति पनि तरकारीहरू छन् सबै प्रायः जसो बलौटे दुमट माटोमा एकदमै राम्रो हुन्छ, किनभने तरकारी बालीको जरा धेरै मुनि तलसम्म जाँदैन, यो माथिल्लो सर्फेसमा बढीमा 1 फिट मुनि 1 फिटसम्म मात्रै त्यसको जरा जाने भएको हुनाले तरकारी बालीको, त्यसले गर्दाखेरि बलौटे माटो माथिल्लोको माटो चाहिँ एकदमै अलिकति बुरबुराउँदो, जोत्न पनि त्यति गाह्रो नहुने होइन, डल्ला पानी नजम्ने, सिँचाइ गर्दा पनि धेरै पानी धेरै बेरसम्म पानी नजम्ने खालको बलौटे दोमट माटो चाहिँ एकदमै उपयुक्त हुन्छ।
जस्तो यो सुर्खेतमा यो उपयुक्त छ?
सुर्खेतमा छ, उपयुक्त छ, धेरैजसो ठाउँमा चाहिँ बलौटे माटो देखिन्छ, र चिम्टालो माटोमा पनि तरकारी खेती गर्न सकिन्छ, तर चिम्टालो माटो भएको कृषक दाजुभाइले म के सल्लाह दिन्छु उहाँहरूले चाहिँ पाकेको गोबर मल अथवा कम्पोस्ट मल प्रशस्त प्रयोग गर्नुहोस्। त्यसले के गर्छ भने कम्पोस्ट मलले बलौटे माटोलाई दुमट माटोतिर बनाउ ल्याउँछ भने चिम्टालो माटोलाई उसले बलौटे दुमट माटोतिर त्यो त्यसलाई चाहिँ के भन्छ त्यो त्यसको माटो रूप परिवर्तन गर्छ माटोको, र यसले के गर्छ भने तपाईँको माटोमा भएका जैविक विभिन्न जीवाणुहरू छन् जसले हाम्रो बिरुवालाई बाली बिरुवालाई सहयोग पुर्याउँछ, त्यसको क्रियाकलापमा चाहिँ यसले वृद्धि गर्छ। रासायनिक मलले तिनीहरूको क्रियाकलापमा रोकावट गर्छ भने जैविक विषादी जैविक जुन जति पनि माटो मुनिका जीवाणुहरू छन् ती जीवाणुहरूको प्रयोग क्रियाकलापमा वृद्धि चाहिँ यो रासायनिक कुहिएको गोबर मलले बढाउँछ। तर चाहिँ नकुहिएको गोबरमा प्रयोग गर्नु भने फेरि उल्टो असर पर्छ, त्यसले चाहिँ तपाईँको खुम्रे किरा लगायत अन्य विभिन्न हानिकारक किराहरू पनि त्यही कुहिएको गोबरमलबाट पनि आउँछन्। र त्यसबाट के हुन्छ भने नकुहिएको गोबरमल भित्र माटोमा प्रयोग गरियो भने त्यसमा अक्सिडेसन क्रिया हुन्छ र त्यो अक्सिडेसन क्रियाले गर्दाखेरि तपाईँको माटो बिना मुनि भएका जीवाणुहरू के अरे लाभदायक जीवाणुहरू पनि मर्ने सम्भावना हुन्छ।
जस्तो अब तरकारीमा विभिन्न खालका किराहरू रोगहरू लाग्दैछ भनेर चाहिँ अलिकति अगाडि चाहिँ कृषकले कसरी थाहा पाउन सक्छ?
सबभन्दा त पहिलो कुरा कृषक दाजुभाइहरूले बुझ्नुपर्ने कुरा के छ भने उहाँहरू जस्तै हामी मान्छे स्वस्थ हुनलाई विभिन्न खालको पौष्टिक आहारको जरुरत पर्छ। मान्छे बिरामी भयो भने डक्टर कहाँ जान्छ होइन, त्यस्तै हाम्रो माटोको पनि स्वास्थ्य जाँच गरिराख्नुपर्छ। यसको लागि चाहिँ हामीले माटो शिविर पहिला कृषि विकास कार्यालय सञ्चालन गर्ने गर्थ्यो। त्यो माटोको शिविर र अथवा आफ्नो माटोको जग्गाको माटो कस्तो छ त्यसको स्वास्थ्य जाँच गरिराख्नुपर्छ बेला बेलामा। माटोमा भएको माटो खास गरेर तिन किसिमको हुन्छ, एउटा चाहिँ अम्लीय माटो हुन्छ, एउटा क्षारीय किसिमको माटो हुन्छ, अब नुनिलो भन्छौँ हामीले बुझ्ने भाषामा भन्दाखेरि, र अर्को चाहिँ तटस्थ माटो हुन्छ। र हामीले चाहिँ धेरै नुनिलो माटो अथवा धेरै क्षारीय माटोमा खेती गर्न सक्दैनौँ। एउटा चाहिँ माटोको पिएच मान भन्छ हामीले, यसमा चाहिँ माटो अमिलो छ कि नुनिलो छ अथवा तटस्थ छ, कस्तो खालको माटो छ त्यो हामीले चाहिँ माटो जाँच गरिसकेपछि थाहा हुन्छ। यो 1-14 टेबल हुन्छ, एउटा 7 मुनि घट्दै गयो भने त्यो अम्लीय हुन्छ माटो, 7 माथि गयो भने क्षारीय माटो हुन्छ। हाम्रो गेरेगर भएको माटो ढुङ्गाहरू बढी भएको माटो चाहिँ क्षारीय हुन्छ, त्यसमा खेती गर्न सकिँदैन। र हामीले किसान दाजुभाइले बुझ्नुपर्ने कुरा के हो भने 6.5-7.5 बिचको जति जुन माटो छ माटोको पिएच भन्छौँ हामीले, त्यो अम्लीयपना र क्षारीयपना भन्न सक्छौँ, त्यो माटोमा मात्रै हामी खेती गर्छौँ। 5-6 मुनि आयो भने खेती गर्न सकिन्न, त्यो पानी जमेको जमी हुन्छ, त्यो सिम खेत भन्छौँ, त्यसको अम्लीयपना बढी हुन्छ, त्यसमा चाहिँ खेती हुन्छ हुन्न। र 7.5 माथिको जग्गामा पनि त्यो ढुङ्गावाला माटो हुन्छ, त्यसमा पनि खेती हुँदैन। त्यसले गर्दाखेरि आफ्नो माटो कस्तो किसिमको छ र त्यसको स्वास्थ्य राम्रो छ कि छैन, होइन, कुन बाली लगाउँदाखेरि कति मल हाल्नुपर्छ, कुन बाली लगाउँदाखेरि कति मल हाल्नुपर्छ, यो चाहिँ हामीले माटोको जाँच गरेपछि त्यो हामीले पत्ता लगाउन सक्छौँ। र यो जिल्ला कृषि विकास कार्यालयमा अहिले माटोको मिनी ल्याब छ, त्यो त्यहाँ ल्याएर यहाँ कृषक दाजुभाइले जचाउन सक्नुभयो भने आफ्नो माटोको स्वास्थ्यको बारेमा चाहिँ यहाँले जानकारी पाउन सक्नुहुन्छ।
जस्तो अब अहिले स्थानीय तहमा गइसकेको छ कृषि कार्यालयका विभिन्न होइन सेवा केन्द्र त्यहाँ छ, त्यहाँबाट पनि उहाँ कृषकहरूले त्यहाँ गएर पनि त्यो माटोको परीक्षण चाहिँ गराउन सक्नुहुन्छ।
अहिले सायद मेरो विचारमा यो सबै स्थानीय तहमा यो सुविधा भएको छैन। यो के हो भने नेपाल सरकारले 5 क्षेत्रीय स्तरका 5 क्षेत्रीय माटो परीक्षण प्रयोगशालाहरू छन् र विगत केही वर्षदेखि 8-10 जति भयो यो सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भने विश्व ब्याङ्कको सहयोगमा एउटा आयोजना नेपाल सरकारले लागू गरेको थियो सिँचाइ, त्यसपछि कृषिको जोइन्ट भनौँ न संयुक्त लगानी पहलमा भएको थियो। र त्यसमा त्यो आयोजनाले प्रत्येक करिब मलाई लाग्छ 10-12 जिल्लामा चाहिँ मिनी ल्याब माटोको मिनी सोयल ल्याब चाहिँ स्थापना गरिसकेको छ। तर अहिले बिन्डामा के भयो भने त्यहाँ ल्याबमा काम गर्ने हाम्रा कर्मचारीहरू सबै स्थानीय तहमा गइसकेको अवस्था छ, मान्छे स्थानीय तहमा जानुभएको छ तर ल्याब चाहिँ उहाँ जिल्लामा छ। त्यसले गर्दाखेरि यो अलिकति यो यसलाई चाहिँ कसरी किन अब स्थानीय निकायलाई ओनरसिप लिन सक्छ, यसको लागि म स्थानीय निकायका पदाधिकारी जुन हुन्छ उहाँहरू र स्थानीय निकायमा गएका हाम्रो कृषि प्राविधिक साथीहरूलाई त्यो ल्याबलाई कसरी सञ्चालन गर्ने यस विषयमा पनि अलिकति ध्यान दिएर सोच्नुपर्ने जरुरी देखिन्छ। र यो वीरेन्द्रनगरमा जिल्ला कृषि विकास कार्यालयमा मिनी ल्याब छ, अहिले एकजना मात्रै हाम्रो त्यहाँ एकजना कर्मचारी हुनुहुन्छ, उहाँ धेरै पुरानो हुनुहुन्छ, उहाँसँग धेरै अनुभव छ, उहाँको अनुभवलाई चाहिँ यदि यो वीरेन्द्रनगर नगरपालिकाले उपयोग गर्न सक्यो भने यहाँका किसानहरूले धेरैभन्दा धेरै फाइदा लिन सक्नुहुन्छ।
अब अन्तिममा जस्तो यो सुर्खेत जिल्लामा तपाईँहरू धेरै ठाउँमा फिल्डमा पनि आफै जानुहुन्छ, काम पनि गर्नुहुन्छ, सुर्खेतमा लहरे बालीका लागि राम्रो उत्पादन हुने क्षेत्र भनेर कुन कुन ठाउँलाई भन्न सकिन्छ?
अब लहरे बालीको त क्षेत्र भन्दा पनि यो मैले अघि नै भने यहाँलाई मैले अघि नै निवेदन गरिसकेँ, यो बलौटी डुमट भएको माटोमा जुनसुकै तरकारी खेती गर्न सकिन्छ। त यसले गर्दा यसको लागि चाहिँ हामीले यो जिल्ला कृषि विकास कार्यालयले विगत 2 वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत पकेट र ब्लक छुट्याएको छ। त्यसमध्ये अब म त्यहाँबाट जिल्ला कृषि विकास कार्यालय छोडेको पनि करिब 1.5 वर्ष हुन लाग्यो। म अहिले उच्च मूल्य कृषि वस्तु विकास आयोजनामा काम गर्दैछु। तैपनि मेरो जानकारी अनुसार तरकारीका 4 वटा लाटिकोइली, छिन्चु, त्यसपछि पश्चिमको कुनाथरी, त्यसपछि सालकोट, यी लगायतका उसमा चाहिँ तरकारीको सम्भावना एकदमै राम्रो छ। यहाँ र यता पूर्वतिर जानुभयो भने मेलकुनामा तरकारीको बिउ राम्रो छ, भइरहेछ, तरकारी पनि भइरहेछ। र उता चारे हालको गुरुबाकोट नगरपालिकाको केही वडाहरूमा चाहिँ तरकारी खेती राम्रै हुन्छ।
यो कुराकानी सँगसँगै आजलाई कार्यक्रम हाम्रो कृषिको समय सकिन लागेको छ। तपाईँलाई कार्यक्रम हाम्रो कृषि कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो कृषि, रेडियो भेरी एफएम 98.6 र 102.7 MHz। तपाईँले हामीलाई फोनबाट पनि आफ्ना समस्याहरू र आफूलाई लागेका कुराहरू भन्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो नम्बर हो 083-522-445। यति भन्दै आजको कार्यक्रम हाम्रो कृषिबाट म मधुबन विशी पनि बिदा हुन्छु। अर्को साता अर्को विषयवस्तुमा कुराकानीका लागि आउने नै छौँ। तपाईँको दिन शुभ रहोस्। नमस्ते।